यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री केपी शर्मा ओली र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन बीच भेटवार्ता भएको छ। सांघाई सहयोग संगठन एससीओ बैठकका क्रममा दुई नेता बीच कुराकानी भएको हो। भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल रूस सीधा हवाई उडानदेखि आपसी सम्बन्ध थप सुदृढ़ गर्ने विषयमा कुराकानी राख्नु भएको उहाँको सचिवालयले जनाएको छ। त्यस्तै रूसी राष्ट्रपति पुटिनले ठोस जवाब नदिए पनि नेपाल रूस दौत्य सम्बन्धको स्मरण गर्दै दुई देशबीच भू राजनैतिक र कूटनीतिक मतभेद नरहेको बताउनुभयो। यसअघि प्रधानमन्त्री ओलीले हिजो सांघाई सहयोग संगठन एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा भनाई राख्नु भएको थियो। चीनको थियान्जिन स्थित थियान्जिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि शुरू भएको सम्मेलनमा प्रधानमन्त्री ओली सहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्नुभएको छ। चीनका राष्ट्रपति शी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ 14 गतेदेखि 5 दिने चीन भ्रमणमा हुनुहुन्छ। प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख बीचको द्विपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ। संचार मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरूको जिज्ञासाको जवाफमा संचार मन्त्री गुरूङले चीन र भारत बीचको व्यापारिक सम्झौतामा नेपालको क्षेत्र समेत पर्ने लिपुलेख लिम्फिया धुराको प्रयोग हुने बारे प्रधानमन्त्री ओलीले आपत्ति जनाइसक्नु भएको र आगामी दिनमा पनि नेपालले आफ्नो अडान र दावी कायमै राख्ने बताउनुभयो। संचार मन्त्री गुरूङले नेपाल र भारत बीच देखिएको सीमा विवादमा चीन सरकार संलग्न नहुने भन्ने प्रतिक्रिया आएकाले आगामी दिनमा हुने प्रधानमन्त्री ओलीको भारत भ्रमण उच्चस्तरीय संवाद र विवाद समाधानका लागि महत्वपूर्ण अवसर हुने बताउनुभयो। सरकारले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शन देव भट्टलाई तोक्ने निर्णय गरेको छ। भदौ 13 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विशेष अदालतको सदस्यहरूमा हेटौँडा इजलासका न्यायाधीश नारायण प्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश दिल्ली रत्न श्रेष्ठ र अस्थायी इजलास वीरगंजका न्यायाधीश उमेश कोइरालालाई तोकिएको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले नेपालको भूमि कुनै पनि छिमेकी राष्ट्रको विरूद्धमा प्रयोग नहुने र त्यसरी कसैलाई प्रयोग गर्न पनि नदिइने बताउनु भएको छ। झाडा पखाला तथा हैजाका बिरामीलाई अस्पतालमै गई भेटघाट गर्न स्थानीय सुरक्षा निकायसँग हिजो वीरगंजमा छलफल गर्न पुग्नुभएका गृहमन्त्री लेखकले प्रेस युनियन पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो। पाकिस्तानका केही मानिसहरू नेपाल हुँदै भारत गएको भन्ने समाचारको खण्डन गर्दै गृहमन्त्री लेखकले ती व्यक्तिहरू नेपाल आए पनि नेपालबाट मलेसिया गएको देखिएको बताउनुभयो। प्रधानमन्त्रीको चीन भ्रमण र त्यहाँ भएका सहमतिको विषयमा स्पष्ट पार्दै गृहमन्त्री लेखकले हामी कुनै पनि देशको सैन्य रणनीतिमा सामेल हुँदैनौं भन्नुभयो। नेपाल कुनै पनि देशको सैन्य रणनीतिमा संलग्न हुँदैन। हाम्रो कुनै देशसँग शत्रुभाव छैन। हामी सबैसँग सहयोग लिन र सहयोग गर्न चाहन्छौ, गृहमन्त्री लेखकले भन्नुभयो। परराष्ट्र र सीमा सम्बन्धी विषयका जानकारहरूले नेपाली भूमि लिपुलेखका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकोमा जोड़ दिएका छन्। प्रेस चौतारी नेपालले हिजो आयोजना गरेको साक्षात्कारमा विज्ञहरूले यही भदौ 3 गते नेपाली भूमि हुँदै भारत चीनबीच व्यापारिक मार्ग सञ्चालन गर्ने सहमति भएको विषयप्रति आपत्ति प्रकट गर्दै त्रिपक्षीय संवादबाट समाधान गर्नुपर्ने सुझाव दिएका हुन्। कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं परराष्ट्रविद डाक्टर राजन भट्टराईले नेपाल भारत चीन त्रिदेशीय कूटनीतिक संवाद र प्रमाणबाट लिपुलेखको विषय टुंगो लगाउनुपर्ने बताउनुभयो। नेपाल भारत सीमा अध्ययन समितिका संयोजक डाक्टर विष्णु उप्रेतीले कालापानी लिपुलेख र लिम्पिया धुरा नेपालको हो भन्ने अकाट्य प्रमाणहरू भएको र सुगौली सन्धिमै त्यो प्रष्ट भएको बताउनुभयो। सीमाविद डाक्टर बुद्धिनारायण श्रेष्ठले कालापानी लिपुलेख र लिम्पिया धुरा नेपालको भूमि भन्ने पर्याप्त प्रमाण भएकोले त्रिपक्षीय संवाद गरी टुंग्याउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि प्राज्ञिक क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवका विजयी कविलाई पुरस्कार वितरण गर्न हिजो आयोजित समारोहमा उहाँले भौतिक विकासले मात्र मुलुकको समृद्धि नहुने भएकाले प्राज्ञिक क्षेत्रको पनि विकास गरिनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले नेपाल विभिन्न भाषा जाति र अनेकौं संस्कृतिको साझा थलो भएकाले यसको गरिमालाई जोगाउन सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले भाषा साहित्य भनेको देशको ढुकढुकी पहिचान र आत्मा हो भन्नुभयो। राष्ट्रिय कविता महोत्सव 2082 उत्कृष्ट 10 भित्र पर्ने कविहरू अविनाश भट्टराई, कर्ण सञ्जय, किशन पौडेल, गोमा श्रेष्ठ, चन्द्रमणि चापागाई, तुलसी केसी, रमा सुवेदी मिर्मा, समुएल कोइराला विश्वकर्मा, सन्ध्या महर्जन र सृजन अविरललाई राष्ट्रपति पौडेलले सम्मान पत्र तथा पुरस्कार प्रदान गर्नुभयो। संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा अवकाश उमेरमा गई अड्किएको छ। समितिले यसअघि अवकाशको उमेर कानून लागू भएको पहिलो वर्ष 58 र क्रमशः 59 हुँदै 60 वर्ष कायम हुने सर्वसम्मत रूपमा सहमति गरेको थियो, तर सरकारले सहमतिबाट पछि हट्दै 59 वर्षको प्रस्ताव गरेपछि सहमति हुन सकेको छैन। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले अवकाशको उमेर 59 वर्ष निर्धारण गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ, तर प्रतिपक्षी दलका सांसदहरूले भने समितिले सर्वसम्मत रूपमा निर्णय गरेको विषयबाट पछाडि फर्किन नसक्ने बताउनु भएको छ। बैठकमा सत्तापक्षीय दलका सांसदहरूले भने सरकारको प्रस्तावलाई समर्थन गर्दै पहिलो वर्ष 59 वर्षमा अवकाश हुने गरी विधेयक पारित गर्न आग्रह गर्नुभएको छ। बैठकमा लामो छलफलपछि पनि अवकाशको उमेरका विषयमा सहमति हुन नसकेपछि सामान्य प्रशासन मन्त्री न्यौपानेले छलफलका लागि भन्दै आजसम्मको समय माग गरेपछि सभापति तुलसा कुमारी दाहालले आज बिहान 9 बजे बैठक बस्ने गरी हिजोको बैठक सकिएको जानकारी गराउनु भएको थियो। लगातारको वर्षा र बाढ़ी पहिरोका कारण देशभरका 10 राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन् भने 158 राजमार्ग एकतर्फी संचालनमा आएका छन्। सड़क विभागका अनुसार विभिन्न स्थानमा बाढ़ीले सड़क कटान गर्नुका साथै पहिरो खस्ता आवागमन ठप्प भएको हो। अविरल वर्षाले सोलुखुम्बुको खुम्बु पासङ लामो गाउँपालिका 5 गैराती आएको बाढ़ीले 5 घर पूर्ण रूपमा बगाएको छ भने 6 घरमा आंशिक क्षति पुगेको छ। अघिल्लो वर्ष ठूलो क्षति गरेको थामे खोलाले बग्ने बाटो परिवर्तन गरी बस्तीमा प्रवेश गर्दा 5 घर बगाएको गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले जानकारी दिनुभयो। बाढ़ीका कारण बिजुलीको पोल र वितरण प्रणाली, संचार सेवा लगायतका संरचना समेत अवरूद्ध भएको जनाइएको छ। तत्कालीन उद्धार तथा राहत कार्यका लागि मानवीय सहयोग आवश्यक रहेको पनि गाउँपालिकाले जनाएको छ। उता धनकुटाको छथर जोरपाटी गाउँपालिका 2 स्थित सल्लेमा पहिरो जाँदा 4 घरमा क्षति पुगेको छ भने 17 विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको पहिरोबाट स्थानीय दिलकुमारी दर्जी, भीमा नेपाली, कुमारी दर्जी र केशव नेपालीको घरमा पूर्ण रूपमा क्षति पुगेको त्यहाँबाट हाम्रा संवाददाताले जनाएका छन्। र अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग 3 पूर्ण रूपमा अवरूद्ध छ। भदौ 14 गते बिहान 9:45 बजेदेखि कर्णाली राजमार्ग अन्तर्गतको गगने खोलामा भएको अवरोध अझै हट्न सकेको छैन। 3 सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका ट्रक बाटोमै अलपत्र परेका छन्। गगने खोलामा ठूलठूला ढुङ्गा आएको र ब्रेकरले पनि ढुङ्गा फुटाउन सम्भव नभएपछि ब्लास्टिङ गर्ने तयारी भइरहेको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।